करने के इशारे से नीचे झुका कर गए, झुका कर गए और अपनी मुबारक जिंदगी में अमल करवा के उम्मत के लिए मंजिल छोड़ गए। कयामत तक जाने वाले इंसानों के लिए अब हुजूर अलैहिस्सलाम के चमकते हुए और वादे तरीके मौजूद हैं और हुजूर अलैहिस्सलाम ने जिंदगी के हर शोबे को इस उम्मत से खोला है, कहीं भी कहीं बाकी नहीं रहती है। बदकिस्मती से आज हुजूर अलैहिस्सलाम की मुबारक जिंदगी को पढ़ने का शौक भी खत्म हो गया, सुनने का जज्बा ही खत्म हो गया। पता नहीं किस किस की जिंदगियां सामने हैं, अगर नहीं सामने हैं तो हुजूर अलैहिस्सलाम की मुबारक जिंदगी सामने। इसलिए इस बात की जरूरत है कि हम हुजूर अलैहिस्सलाम के हर अदा को रिश्ता करें और आपके हर इरशाद को आम करें, हर इरशाद को आम करें। इसलिए हुजूर अलैहिस्सलाम ने एक मरतबा मजमे में तशरीफ लाए और सहाबा से कहा कि तुमने से कोई है कि मैं जो बातें कहूँ उसको याद करें और इस पर अमल करें और इसको दूसरों तक पहुँचाए और उनको अमल करने से तैयार। चार बातें इरशाद फरमाई कि है तुमने से कोई जो इन बातों को याद करे। आप अपने इरशाद को स्पष्ट तरजीह दे रहे हैं, अपने इरशादात को याद करते हैं और ये तरजीह क़यामत तक आने वाले हर इंसान के लिए है, जो सामने तो उनके लिए नहीं है कि आपके इरशादात को याद किया जाए और उस पर अमल किया जाए और इसको दूसरों तक पहुँचाया जाए। तरजीह में यही तो कहते हैं कि हर मंजिल उम्मत के दिल में दूसरों तक अल्लाह के हुक्म और हुजूर के तरीकों को पहुँचाने का काम, ये जिम्मेदारी तो नहीं वाला रही है। तो हुजूर अलैहिस्सलाम देखिए आप 1400 साल पहले करें, है कोई भी बात को याद करें और इस पर अमल करें और दूसरों को बताएं और दूसरों को अमल करने से तैयार करें। तो हजरत अबू हुरैरा रजी अल्लाह अन्हु ने आपको पेश किया, या रसूल अल्लाह मैं तैयार हूँ, मैं इन बातों को याद करूंगा और इस पर अमल करने की कोशिश करूंगा और दूसरों तक पहुंचाऊंगा और दूसरों का अमल करने से तैयार है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उंगलियों से गिनकर बात का पांच बातें रखा था, गिनकर उंगलियों ये पांच बातें, जिसमें से तीन का तस्करा पिछली मजलिसों में बहुत तफसील से आ गया। दोबारा मैं बात कर देता हूँ, आपने इशार फरमाया पहली बात यह कि तुम हराम कामों से बच जाओ तो लोगों में सबसे ज्यादा इबादत गुजार बन जाओ, और हराम कामों की पूरी तस्वीर है जो कल घंटे डेढ़ घंटे बयान की, उसमें झूठ भी है, रिश्वत भी है, औसान भी है और बहुत सारी गलत चीजें हैं। अब उसको दोबारा दोहराने का वक्त नहीं है, जो सबसे से घंटे सवा घंटे बयान किया जाए हराम चीजों से बच जाओ। आज हमने हराम को महसूस कर दिया है एक दो चीजों, दूसरे को ईजा पहुंचाना भी हराम, किसी मुसलमान की आबरू देने भी हराम, किसी की गीबत भी हराम, किसी पे बहतान बांधना भी हराम, किसी का मजाक उड़ाना भी हराम। ये बहुत सारी चीजें जिनकी तफसील आई है उसकी इच्छा है जाएंगे कि पहली चीज इशार फरमाए कि तुम हराम कामों से बचो तो तमाम लोगों में सबसे ज्यादा इबादत गुजार बन जाओगे। दूसरी बात इशार फरमाई कि तुम्हारे किस्मत में अल्लाह पाक ने जो कुछ लिख दिया है इस पर राजी हो जाओ तो तुम दुनिया के तमाम लोगों में सबसे ज्यादा गनी बन जाओगे। अल्लाह ने जो कुछ तुम्हारे मुकद्दर में लिख दिया है, किस्मत में लिख दिया है, इस पे राजी हो जाओ तो दुनिया के तमाम लोगों में सबसे ज्यादा गनी बन जाओगे। और इसमें भी दो चीजें हैं, एक राजी हो जाओ और फिर उस पे कोई गिला शिकवा मत करो, रजा बिल्कुल अल्लाह जब दे दिया उस पर राजी। और इसकी भी बहुत तफसील एक बजे से घंटा सवा घंटे बयान की थी कि अगर राजी नहीं होंगे तो किस परेशानी और मुश्किल में मुबतला रहेंगे, बहुत तफसील से उसको अर्ज किया था। और तीसरी बात की इरशाद फरमाई कि अपने पड़ोसियों के साथ सबसे सही सलूक करो तो तुम मुसलमान बन जाओगे। भी खतवा करते हैं एक मजलिस की तैयारी करें। याद रखना जहनों ने इसी तरह कि तीन नशस्तों में तीन बातें इशार फरमाई थी कि पड़ोसियों के साथ मुझसे सलूक करो तो तुम मुसलमान बन जाओगे, अगर पड़ोसियों के साथ मुझसे सलूक नहीं है तो आदमी मुसलमान नहीं होगा। और इसमें मुस्लिम बैंक शामिल हजरत जबरील अलैहिस्सलाम पड़ोसियों के इतने हुकूक लेकर आते कि हुजूर अलैहिस्सलाम ने इरशाद फरमाया, मुझे इस बात का अंदेशा होने लगा कि कई पड़ोसियों का भी विरासत का हक ना हो। और पड़ोसी भी कई किस्म के हैं, एक वो पड़ोसी है जो बराबर में रहता है, मुसलमान है और रिश्तेदार है, चाहे वो सगे भाई ऊपर नीचे रहते हो या बराबर के मकान में रहते हो, ये चचा ताया रहते हो, ये नाना नानी रहते हो, या खाला खूबी रहती हो, या मामू चचा रहते हो, रिश्तेदार भी है और पड़ोसी भी है, चाहे बराबर के मकान में रहते हो या ऊपर नीचे रहते हो, ये सब पड़ोसी है। एक प्लेट में छह रहते हो छह रिश्तेदार है। एक पड़ोसी वो है जो पड़ोस में रहता मुसलमान भी है रिश्तेदार भी है, एक वो जो पड़ोसी है जो पड़ोस में रहता है मुसलमान है रिश्तेदार भी है, तीसरा वो पड़ोसी जो पड़ोस में रहता है मुसलमान नहीं है रिश्तेदार नहीं है गैर मुस्लिम है, और तीनों पड़ोसियों को हुक्म कुरान ने जारी तीनों के हुक्म। लेकिन गैरों की मार तक से आज पड़ोसियों के हुक्म से खत्म कर दिए, पंद्रह पंद्रह साल आठ आठ साल पड़ोस में रह के चले जाते पड़ोस वालों से बातचीत हुआ, चाहे मुस्लिम है उनके साथ भी बर्ताव करना पड़ेगा, ये कह के जाननी पड़ेगी कि ये तो मुसलमान भी उनका ही वही हक है जो पड़ोस मुसलमान का हक। और कुछ छह बुनियादी हकूक बताए थे पड़ोसों के, कि बीमार हो तो इयादत करें, इंतकाल हो जाए तो जनाजे में शिरकत करें, एहतियात हो तो एहतियात को पूरा करें, कर्ज मांगे तो कर्ज दें, खुशी हो तो खुशी को सुखबारी दें, साथ दें, सदमा हो तो उसकी तालियत करे और उसके राज को फाश न करे। बुनियादी हक वो है जो अदा किया जाए तो साहब हफ्ते आवत में अपने हक का मुतालबा करता है। तो तीन चीजें ये हो गई थी जो कुछ सब हिस्सों में आ गई। आज चौथी बात यह स्थिति है कि दूसरों के लिए भी वही बात पसंद करो जो तुम अपने लिए पसंद करते हो, दूसरों के लिए भी वही बात पसंद करो जो तुम अपने लिए पसंद करते हो। असल में दीन जो है पांच चीजों से मिलकर बना है, अकायद इबादात मामलात माशरत और अखलाक। और ये जो बात विचार करवाई कि माशरत के जुज से है कि अगर जो बात अपने लिए पसंद करते हो अपने दूसरों के लिए पसंद करो, अगर ये आ जाए तो माशरत के सारे उसूल जिंदा कि जब आदमी लोगों के दरमियान रहता है तो उसको लोगों से वास्ता पड़ता है, उस वास्ते में उनसे मिलना जुलना उठना बैठना ताल्लुकात ये सब माशरत का दीन है और ऐसे ही जैसे नमाज दीन है। अगर ये चीज जिंदा हो जाती है कि दूसरों के लिए वही बात पसंद करो जो अपने लिए पसंद करते हो तो माशरत के सारे हुदूद जिंदा हो जाए, क्या आपस में मिलने जुलने में रहने सहने में क्या आदाब होने चाहिए, एक दूसरे के साथ जिंदगी गुजारने में क्या होना चाहिए, हजरत खान जी रहमतुल्लाह अलैह ने माशरत के उसूलों को दोबारा से जिंदा किया, मुजद्दिद है माशरत की जिंदगी को जिंदा करने का। हजरत खान जी रहमतुल्लाह अलैह किया इसका बड़ा ख्याल किया जाता बहुत माशरत को खोला है और फरमाया करते थे कि मेरे मुरीदीन और मुतालिबीन में से अगर पूछने पर यह पता चले कि उसकी तस्बीहात और तलावत और नवाफिल में कभी कुछ कमी हुई है तो मुझे सदमा होता है, लेकिन यह पता चले कि माशरत की किसी चीज को तोड़ा है पर मात्र मुझे उससे नफरत हो जाती मुझे उससे नफरत हो जाती। और इसलिए कि अगर जाती कोई अमल चुका है तो तौबा से इसका इजारा हो जाएगा और माशरत का कोई उसूल चुका है तो ये इसका ताल्लुक हुकूक लिबास से है, ये तौबा से भी माफ नहीं होगा। اور اس بات کے میں نے پہلے بھی کئی دفعہ سنایا کہ حضرت خان رحمۃ اللہ علیہ کے خلفا میں سے ان کے خلیفہ اور خلافت اگر کو نہیں دی جاتی تو کچھ ہوتا ہے اس کے خلاف دی جاتی ہے. تو خلیفہ تشریف لائے, ان کے ساتھ ان کے ایک بچہ بھی تھا. تو حضرت خان رحمۃ اللہ علیہ کے معاشرت کے بارے میں عام طور پر صاحب یہ پوچھ رہے ہیں معمولات کا کیا حال ہے, تصویر سلامت کا کیا حال ہے, تعلیم کا کیا حال ہے, انرحم کرنے کے معاشرت کے زور. تو پوچھا کہ یہ جو بچہ تمہارے ساتھ آیا ہے اس کا ٹکٹ تم نے پورا لیا یا آ رہا ہے ریل سے؟ تو حضرت اس کی عمر تو ہے 12 سال لیکن لگتا ہے یہ 11 کے لیے, اور 12 سال کی عمر سے کوئی ریلوے پورا ٹکٹ میرا اس لیے میں نے آدھا ہی ٹکٹ, اور یہ مرد عام ہے, عورتیں اپنے ٹکٹ لیتے ہیں اور بچے کی عمر کبھی پوری نہیں بتائیں گی. اگر 4 سال کے بچے کا آدھا ٹکٹ لگتا ہے تو وہ 3 سال کا کہیں گے سفر کرائیں گے, اور 12 سال کے بچے کا پورا ٹکٹ لگتا ہے وہ 13ویں میں بھی لگ گئے تو 11 کے لیے کہیں گے, ابھی تو 11 کے لیے پورے ہیں. اور تو بس سب ریلوے میں جتنے بچے سفر کرتے ہیں جیتا ہے جا کے پوچھتے ہیں کتنوں نے پورا دھیان ڈالی تھی سوائے سے. تو انہوں نے یہ بات کی ہے تو 12 سال کے لیکن لگتا 11 کے لیے کہ آگے نکلتے ہیں. تو حضرت خان رحمۃ اللہ علیہ نے اتنا صدمہ ہوا, انہوں نے جب ان سے غلطی ہوئی میں تمہیں پہچان نہیں سکا, اور ان کو دین خلافت واپس ملی. تاریخ میں یہ شاید پہلا واقعہ ہوگا کہ کسی سے خلافت کس نے لیے ہوگی معاشرے کی قصور کو توڑا ہے. آج اس قسم کے جرم ہم سے کتنے ہوتے ہیں, کتنے جرم ہوتے ہیں, پیسے دیے بغیر اس کو لے کے جل دے کے نکل جانا ایک ایک کیسے شغل بن گیا لوگوں. صبح مارکیٹ میں گئے پیسے دیے بغیر سیدھے دو روپئے کی نکل آئے تو آ کے خوش ہوتے ہیں چکر مار کے باہر یہ چکر دے دیا. راشٹریہ چیز والے کو ادھر سے بیچ سے ہاتھ چیز نکال کے اندر سے لے کے نکل گئے اور خوش ہو رہے باہر. یہ بچوں کے نوجوان کے شغل بنے یہ چوری ہے. تو ان صاحب سے اگر کوئی عمل چھوٹا تو توبہ سے زیادہ ہو جاتا, لیکن ریلوے کے جو آدھا ٹکٹ میں جایا ہے اس سے زیادہ ہی حقوق کے بعد سے ہے, اس تک ریلوے کو آدھا ٹکٹ کا پیسہ نہیں پہنچ جائے کیسے ادا ہو. غلط تو کروایا میں خلافت واپس لے لوں. الحمد للہ پہلے ایک مرتبہ سفر کر رہے ہیں, کسی چلتے وقت گندے لے لیے, سہارنپور کے گندے بڑے مشہور ہیں اور مشہور ہے کہ آدمی ہوٹلوں سے بھی اس کو توڑ لیں اتنے نرم ہوتے, تو کسی نے گندے لے لیے. تو حضرت نے جو ریل کا ٹکٹ لیا تھا تو ریل کے ٹکٹ میں ہر ٹکٹ کے اوپر وزن لکھا ہوتا ہے, اکنامک کلاس والے کتنا وزن لے جا سکتے ہیں اور فرسٹ کلاس والے کتنا لے جا سکتے ہیں, سلیپر والے کتنا وزن لے جا سکتے ہیں. لیکن ہم نے سفر آج تک کسی کے لیے معلوم کیا ریلوے سے کہ اس کلاس میں سفر کرو کتنا وزن لے جا سکتے ہیں, یہ کسی نے معلوم ٹیکس کوئی ہوئی سب اور ٹرین سے ٹرین پر سامان سے سامان لے کے چوکے دے رہے ہوتے ہیں. لیکن اللہ والوں کو تو خدا کے جواب دینے کا خوف ہوتا ہے. اس میں کہہ رہا ہوں یہ معاشرت کے دن آج مردہ ہو گیا, عبادت گزار بھی نہیں پتا کرتے, جہازوں میں سفر کرتے ہیں اور جہازوں میں منع ہے کہ 7 کلو سے زیادہ وزن ہینڈ کیری نہیں کر سکتے, قوانین ہیں, بلکہ بعض ایئر لائنس کے ٹکٹ پہ آخر میں وہ لکھا بھی ہوتا ہے کہ ہینڈ کیری کے بیگ کتنے وزن کا ہوتا ہے. ایک ہاتھ میں 12-15 کلو کا وزن, ایک میں 13 کا, دونوں لے کے چلتے ہاتھ سے کس کو ہینڈ کیری کر لیں گے, کس کو دھوکہ دے رہے ہیں. اور کہتے ہیں سب زمزم ہے مدینے کی کھجور ہے, مدینے کی کھجور بھی چوری سے لے کے آتے, جتنے عمرہ کرنے والے آئے دیکھ میں جا کے اس کے ہاتھوں میں کتنے وزن ہوتے ہیں. 7 کلو کا ہوتا ہے سعودی ایئر لائن یا سیاہی نے کتنے وزن الاؤ کیا ہے ہاتھ میں پوچھ لے جا کے. ادھر کاؤنٹر والے سے زور دے کے 20 کلو چھڑوا کے جو بدل اس کے اختیار میں بھی ہے یا نہیں, اگر ایئر لائن جو وزن کرنے والے پہ اختیار نہیں ہے وزن چھوڑنے کا تو وہ اپنے تعلق کی بنیاد پہ وہ وزن نہیں چھوڑتا, وہ بھی پکڑا جائے گا. خوشامد کر کے نقل کروانے والے بھی پکڑ لے جائے. زمزم لے کے آؤ چاہے کھجور لے کے آؤ, کچھ ہی لے کے آؤ. ہاں بعض یہ میں اس سے اپنے اپنے پہ اختیار کیا ہے کہ اتنا چھوڑ سکتے ہیں, عمرے والوں کے لیے اتنا, عام ٹکٹ والوں کے لیے اتنا, وہ صحیح ہے. لیکن معاشرت کا دین ہو تو آدمی سفر کرنے سے پہلے پوچھے. یہ مجموعہ اکثر ریل میں سفر کرتا ہے, کبھی پوچھا کہ اکنامک کلاس میں کتنا والا لے جا سکتے, اب کاٹ کر کے کاٹ کر لے کے جا رہے ہیں. یہ اجتماعی سامان اجتماعی میں پوچھ لو اس کا کرایہ دو. تو حضرت پہنچ گئے بجائے ریل میں بیٹھنے کے جہاں وزن کیا جاتا ہے ریلوے میں, وہاں وزن کروانے کی جگہ ظاہر کی گرد ہے, اس کا کرایہ دے دوں گا. تو انہیں ایک گارڈ آ گیا, اس نے کہا حضرت آپ کیا کہتے کھڑے ہیں؟ ان کے لیے وزن کروا رہا ہوں, سامان نائز نہ ہوگی. حضرت کوئی بات نہیں, میں گاڑی لے کے جا رہا ہوں. تو کوئی نہیں پوچھے گا, آپ تشریف رکھتے ہیں. انہوں نے کہا آپ کہاں تک تشریف لے جا رہے ہیں؟ انہوں نے ایک شہر کا نام دیا کروا تھا. حضرت فرمایا میں اس سے بھی آگے جا رہا ہوں, ضرور میرا دوست آگے جائے گا, دوست کو کہہ دوں گا وہ آپ کو وہاں تک پہنچ جائے گا. انہوں نے وہ کہاں تک لے کے جائے گا؟ تو جو آپ کی منزل ہے وہاں پر مجھے تو اس سے بھی آگے جا رہا ہے. آخرت میں وہاں کون جواب دے گا؟ وہاں کون جواب دے گا؟ اور پوچھا کیا تمہیں ریلوے نے اجازت دی ہے کسی کا بغیر زائد سامان لے جانے کی؟ اس نے اجازت دی ہے. تو تم کیسے کہہ رہے ہو کہ آپ کے لیے؟ یہ ہے جس کی زندگی میں دین ہوتا ہے. آج ہم دگڑے روڑے دین پہ چل رہے ہیں, ایئرپورٹ سے جا کے نفروں کی نیت باندھتے ہیں کہ بڑے زیادہ بزرگ ہیں اور سامان زیادہ سنوایا. عبادت کو دین سمجھ اور اس معاشرت کے دین معاملات کے دین کو دین. آج کتنا بڑا سب کا اتنا مسئلہ ہے, یہ دینداروں کا حال ہے. بڑا زور تھا معاشرت کے لیے, تو بڑا اس لیے رحمت اللہ علیہ کے جو خانقاہ میں بھاون خانہ بھون میں تربیت کے لیے آتا, تو اللہ فرماتے ہوئے اگر صوفی بننا ہے تو کہیں اور چلے جاؤ, اور آدمی بننا ہے تو یا تو آدمی بنایا جائے, اگر صوفی بننا ہے تو کہیں اور چلے جاؤ, یا تو آدمی بننا ہے تو یہاں جاؤ, یا آدمی بنایا جائے. آج اس طرح سے جہاں ہٹتا چلا جائے اور معاشرے سے سارا خلاصہ کر دیکھیں تو ایک حدیث پاک میں آتا ہے جس کا مفہوم یہ ہے کہ مسلمان وہ ہے جس کے ہاتھ اور زبان سے دوسرے مسلمان محفوظ ہے. جب خلاصہ ہے معاشرے کہ جس کے ہاتھ سے زبان سے اس کے چہرے کے ساتھ اس سے اس کی نسلانیت سے اس سے سب لوگ محفوظ رہیں وہ ہے. اگر یہ بن گئے تو معاشرت کا دین زندہ ہو گیا کہ میری ذات سے کسی کو تکلیف نہ ہو, مجھ سے کسی کو تکلیف. یہ ہے اصل دین, کسی کو مجھ سے تکلیف نہ ہو. سارا معاشرت کا دین جو ہے اس کے گرد گھوم رہا ہے, مجھ سے تکلیف ہو. آج فرائض کی پرواہ نہیں, حقوق کا مطالبہ ہے. مزدوروں نے یہ حدیث کو خوب سن لی ہے اور خود سناتے ہیں کہ حضور علیہ السلام نے ارشاد فرمایا کہ مزدور کی اجرت اس کا پسینہ درست ہونے سے پہلے. یہ خوب یاد کی ہے سب نے حدیث, لکھ کے بھی لگائی ہے, لیکن پسینہ نکلا یا نکلا یہ بھی دیکھا کبھی؟ اپنے حق کا تو مطالبہ ہے, لیکن جو میرے دل نے وہ کیا لکھ کے لگائی جا رہی ہے فیکٹریوں میں کارخانوں میں بالکوں کو دکھانے کے لیے. تو حضور صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ مزدور کی اجرت پسینہ خشک ہونے سے پہلے, لیکن پسینہ نکلا نہیں نکلا اس کی پرواہ نہیں. جو ذمہ داری مالک کی طرف سے وہ پوری بھی کی, 8 گھنٹے کی ڈیوٹی ہے, دیر سے آ رہے جلدی جا رہے, اور دن کی آواز کے اندر اپنے دوستوں سے گپے لگانے میں کینٹین میں بیٹھے رہے, کام تو نہیں کر رہے, اور کیسے مزدور کی اجرت پسینہ خشک ہونے سے پہلے. اپنا تو مطالبہ ہے, میرے دل میں کیا ہے یہ پسینے کے بعد تک کبھی معلوم. وقت پہ آنا یہ دین ہے, 8 سے से चार तक की ड्यूटी है तो आठ से पहले पहुंचना भी और चार के बाद तक है और कम से कम आठ अवकाश पूरा कर दो। सब आठ बजे आए पौने चार बजे हो गए, ये आधे घंटे की तनख्वाह इसके लिए जायज नहीं होगी, इसलिए जायज नहीं होगी और ये नाजायज बाकी जायज तो इसको बिना पाक करें। इसके बाद हमारी दीनी मदारिस के अंदर असातिज़ा अपने पढ़ाने के दौरान भी कुछ चीजें लिखते नहीं है, लेकिन अगर अहम शख्सियत आ गई तो उस पर टाइम नोट करते कि फला वक्त आए फला वक्त जाए और खुद एक घंटे की तनख्वाहें अपनी तनख्वाह में से कटवाते हैं। ये घंटे हमारे साथ इस्तेमाल करेंगे सबको तनख्वाह हलाल बनेगी। आज बताइए ज्यादादारी से नौकरियां करने वाले कितने हैं, कितने जिनके दिल में खुदा का खौफ होता है और जवाबदेही का जिनके जहन में होता है मुझे अल्लाह को जवाब देना है उनकी जिंदगी की खौफ होती है। حضرت شیخ الحمد مولانا محمود حضرت صاحب رحمۃ اللہ علیہ جو دارالدیوبند کے پہلے طالب علم پہلے طالب علم اور پھر دارالعلوم کے استاد بھی بنے پھر دارالعلوم کے شیخ الحدیث بھی بنے اور بخاری شریف پڑھاتے تھے بڑی عمر ہو گئی تو دارالعلوم کی مجلس شورا نے آپس میں بیٹھ کے مشورہ کیا کہ حضرت کی اب عمر بہت ہو گئی ہے اور ضروریات بھی بڑھ گئی ہیں، حضرت کی جو تنخواہ ہے وہ دور تو وہ پورا نہیں کرتی، 10 روپے تنخواہ ملتی تھی اس زمانے میں، تو دارالعلوم کی بچے سے پورا نے فیصلہ کیا کہ حضرت کی تنخواہ 10 سے بڑھا کے 15 کر دی جائے، فیصلہ کر دیا۔ حضرت شکر رحمۃ اللہ کو پتہ چلا کہ میری تنخواہ 10 سے بڑھا کے 15 کر دی ہے، حضرت شکر رحمۃ اللہ نے دارالعلوم دیوبند کی مجلس شورا کو خط لکھا، خط لکھا، آج خط لکھا جاتا ہے تنخواہ بڑھوانے کا، اور یہ خط ہے بالکل دوسرا خط لکھا کہ جب میرے مجھے پتہ چلا ہے کہ آپ نے میری تنخواہ 10 سے بڑھا کے 15 روپے کر دی ہے، اس کا مجھے کوئی جواز نظر نہیں آ رہا، اس لیے کہ میرے پہلے خواب بھی مضبوط تھے، صحت بھی اچھی تھی، میں زیادہ محنت کا عمر سے پڑھا لیتا تھا، اب میرے خواب بھی کمزور ہو گئے، صحت بھی میری گر گئی، اس توانائی اور نشاط کے ساتھ میں نہیں پڑھا سکتا جتنا پہلے پڑھاتا تھا، لہذا یہ تنخواہ کا بڑھانا میرے لیے جائز نہیں لگتا، میں اس کو قبول نہیں کرتا، میری تنخواہ 15 کی بجائے وہی 10 کی جائے۔ تاریخ میں ایسے واقعات کم ملیں گے جنہوں نے اپنی تنخواہ کو گھٹانے کی درخواست کی، یہ ہے معاشرت کا کہ جوان کا کام زیادہ کرتا تھا، اب بوڑھا ہو کے کام پورا نہیں ہوتا، یا کرتا ہو تو وہ نشاط نہیں ہوتا، گرانی کے ساتھ کرتا ہوں ذوق کی وجہ سے، لہٰذا اس تنخواہ کے بڑھانے کا جواز ہے۔ آج ہر طرح مطالبہ ہے تنخواہ بڑھاؤ، تنخواہ بڑھاؤ، کہیں تحفظ حقوق مزدوروں کے بنے ہوئے، کہیں تحفظ حقوق عورتوں کے بنے ہوئے، کہیں تحفظ حقوق کسی کے بنے ہوئے، اور کالے گہرے لے کے کھڑے ہوئے تنخواہ بڑھاؤ تنخواہ بڑھاؤ۔ اسی کی دین سامنے نہیں بات کرتے کہ میرے جسم میں وہ بھی کر رہا ہوں یا نہیں کر رہا ہوں، اپنے حق کا مطالبہ ہے، نہ وقت سے آتے نہ پورا کام کرتے، وقت سے پہلے چلے جاتے، سامان کی چوریاں کرتے، پھر کالے بہرے لے کے کھڑے ہوتے کہ تنخواہ بڑھاؤ، اور پھر اس کے لیے یونین بنا دیا، یہ یونین بنا دو اللہ کے پکڑا جائے گا، شوق تو بہت ہے یونین لیڈر مزدور لیڈر، کبھی اس کی بھی پرواہ مزدور کام پورا کرے، میں ان کا گھیراؤ کریں گے، اس کی پٹائی کریں گے، یہ سب غیروں نے سکھایا، پہلا کرانا کچھ نہیں اور مالک کا گھیراؤ کر کے کھڑا ہو جاتا، آج جو مطالبہ کر رہے تو اللہ کے سامنے مطالبہ رکھے، مخلوق کے سامنے کیا مطالبہ، فیکٹری کے مالک کے سامنے کیا مطالبہ، اس کے ہاتھ میں کیا ہے، آج اللہ سے مانگنے کی بجائے لوگوں سے مانگتے ہیں، لوگوں نے بتا کے مجھے سے مانگتے ہو کر اللہ سے مانگ رہے ہیں، بتانے میں اس وقت یہ آئی ہوئی ہے کہ ہر آدمی نے 2 پیمانے بنائے ہیں، اپنا لینے کا اور دوسروں کا لینے کا، دینے کا، اگر ایک ہی پیمانے سے سب کو ناپے تو پھر کبھی بھی ایسا نہ، पैमाने अलग अलग बना लिए हर आदमी। अगर मुलाजिम जब मुलाजिम होता है तो ये चाहता है कि मैं काम कम करूँ, उजरत ज्यादा है, जितना खेल सकते हो मालिक खेल सकते। और जब मालिक मुलाजिम रखता है तो कहते हैं कैसे इसका खून चूस जाओ, काम ज्यादा लोगों को पैसे कम दिए। अपने ऊपर देखिए कि अगर मैं इस वक्त मुलाजिम होता तो मुझे क्या करना चाहिए, या इस अगर मैं देख होता तो मैं क्या करता। और ये पैमाने हर जगह चलन दिया दीदी के लिए, दीदी का अपना, मैं क्या शोहर को तो उसको नहीं परवाह, शोहर मुझे क्या देते परवाह। कभी वक्त से खाना तैयार नहीं, कभी वक्त से चाय नहीं, कभी कपड़े तैयार नहीं, लेकिन अपना इसका मुताबा कि फलों को देखिए, फलों को देखिए, तो साल में इतने जोड़े बनाते हैं, फलों को देखिए, वो हर शादी में नए जगह पैसे, फलों को देखिए, जब बैठे जाती है तो यूं से पैसे लेके जाती है, और आप अब मैं पता नहीं मुझे क्या करना चाहिए। रोटी तो कौन कंपनी ने रोटी पकाना नहीं सिखाई, बाद में तो चाय कब भी बनाना गया, और अपने मुताबिक भी पहले ये जोर कहा नहीं बोले, हम दूसरा पैमाना रखा है, उनको क्या करने से ये दीदी के साथ किसकी परवाह है, दीदी ने मेरे साथ की सात लोगों का यही झगड़ा, और अभी दो पैमाने रखते हैं। जब सास साहिबा खुद बहू थी तो अपने सास के क्या साथ मामला था वो भूल गई, सास साहिबा जब खुद बहू थी किसी की तो उन्होंने अपने सास के साथ क्या मामला किया, और जब अपने सास बनी है तो बहुत ही सबक को करके भी होते हैं, ठीक है, दो पैमाने रखते हैं, एक नहीं। अब ये देखो तो मैंने अपने सास के साथ किया है, क्या किया था, वही बहू भी मेरे साथ, ऐसे कहते कि अपने बहू के साथ सही मामला करो वरना सजे हमारे साथ वो करेंगे। और ये तजर्बे की बात है कि जो आदमी अपने बड़ों के साथ करता है आगे चल के छोटे के साथ होता है, छोटों के साथ। एक मजदूर अगर मालिक का घेराव कर रहा है, कभी मालिक करेगा तो मजदूर इसका घेराव करे, और इन आंखों ने खुद देखा है, पहले मुलाजिम थे तो घेराव करते थे, तो ये सेठ जो है बनाया, अब मुलाजिम उसका घेराव, मुझे बिखरेगा बता दी देखेगा। आज जो है पैमाने के इसलिए कुरान पाक ने भी इसको कहा कि अब कौन से ऐसे लोगों से कि जब अपने हम लेने का मौका आता है तो पूरा पूरा लेते हैं, कुरान से ऐसे लोग जब कुरान पाक ऐसे कर अफसोस का इजहार कर रहे हैं कि अफसोस है ऊपर कि जब आपसे हक लेने का मौका होता है तो पूरा पूरा लेते हैं, और जब देने का आता है तो फिर नहीं मानते, कुरान कह रहा है। और अफसोस कर रहे हैं ऐसे लोगों कि जब आपसे हक का बारी आती है तो पूरा पूरा लेते हैं, और जब देने की बारी आती है तो फिर नहीं मानते। यदि हर आदमी अपने आप को परखे, अपने आप को परखे कि मैं कहां खड़ा हूं, क्या कर रहा हूं, और अल्लाह रब्बी को फरमा रहे हैं कि मेरी मखलूक से मोहब्बत करो, मेरी मखलूक से मोहब्बत करो, और अगर तुम्हें मुझसे मोहब्बत है तो मेरी मखलूक से मोहब्बत करो, मुझसे मोहब्बत है तो मेरी मखलूक से मोहब्बत करो। अपने लफा को नहीं कहते तुम मुझसे मोहब्बत क्या करोगे, न तुमने मुझे देखा है न तुम देख सकते, क्या मुझसे मोहब्बत करोगे। अब जो फरमाया कि मेरी मोहब्बत को नुमानी है कि मेरी मखलूक से मोहब्बत, मैं मखलूक से मोहब्बत की तो मुझसे मोहब्बत, और फिर यूं फरमाया कि अल्लाह पाक से जब कोई मोहब्बत करता है अल्लाह पाक अपनी मोहब्बत किसी के दिल में डालते हैं तो फिर मखलूक की मोहब्बत उससे हो जाती है। अल्लाह पाक जब किसी दिल में अपनी मोहब्बत डाल दे तो फिर मखलूक से भी उसको मोहब्बत हो जाती है, और बड़ों ने यह खूब देखा है, ये खूब देखा है बड़ों ने कि जिनके दिल में अल्लाह पाक ने अपनी मोहब्बत डाल दी वो बाकी मखलूक के लिए ऐसी ही मोहब्बत करते हैं। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम का हर एक के साथ मोहब्बत का ये मामला था कि हर सहाबी अपने से मुझसे ज्यादा मोहब्बत करते हैं,
لیکن اللہ نے اپنی محبت حضور کے دل میں ڈالی اور اس لیے ذریعے تھی کہ آپ صلی اللہ علیہ وسلم کو ہر ایک سے ایسی محبت، ہر صحابی کو اس سے ناز تھا کہ حضور صلی اللہ علیہ وسلم اس سے سب سے زیادہ محبت کرتے ہیں. کیا حضرت عمر بن العاص رضی اللہ تعالیٰ عنہ ایک صحابی ہے جو بہت دیر میں آخر مسلمان ہوئے، بہت آخر سے آخر مسلمان ہوئے، لیکن حضور علیہ السلام کا ہر ایک کے ساتھ یہ برتاؤ تھا کہ حضرت عمر بن العاص کو یہ سمجھتے تھے کہ حضور صلی اللہ علیہ وسلم سب سے زیادہ مجھ سے محبت کرتے ہیں، محبت کا تو ذوق تھا کہ مجھ سے محبت ہے. حضور علیہ السلام نے چار فرمایا ابو بکر سے زیادہ، تو ایک دم گندن ہو گئی، گھبرا گئے. پھر سوچا کہ یہ تو واقعی سب سے افضل ہے، اس لیے ہے. پھر پوچھا کہ یار سب مجھ سے زیادہ محبت ہے یا عمر فاروق سے؟ عمر شروع میں چار کروائے پھر عمر سے. اب تو بہت پریشان ہوئے اور بہت ہی جھٹکا لگا اور کہنے لگے اب میرے آگے پوچھنے کی ہمت نہیں پڑی کہ پتہ نہیں کون سے نمبر پہ میری باری آئے گی، پتہ نہیں کون سے نمبر پہ. لیکن حضور صلی اللہ علیہ وسلم کے تعلق سے میں نے گمان تھا کہ سب سے زیادہ مجھ سے محبت ہے. ایسے ہم نے بات اپنے حضور کو تو دیکھا ہے کہ ہر سال لوگ رکھنے والے نہیں کرتا کہ سب سے زیادہ مجھ سے محبت ہے. ارے لیکن رب کر رہے نہیں کیوں کہ آپ سب سے زیادہ کرتے ہیں، اور حق بھی ہے ہمارے بزرگ سے رحم اللہ ان کے پاس تو جاتا تو کہتے کہ نہیں میں تو تمہیں روز یاد کرتا ہوں، تمہاری روز دعا کرتا ہوں کہاں سے اور خوش ہو جاتے. اگر سونے کے طور پہ کہ بھائی ساری عمر کے جو آنا تو وہ آ جاتا ہے، لیکن یہ مراد ان کی نہیں ہوتی کہ وہ آتے ہیں ہر ایک کے لیے نام لے کے دعا کرتے ہیں. راجندر صاحب کا کام ہوتا تو میں دو ایسے شخصوں کے بارے میں کہا کہ میں سمجھ کرتا کہ ان کو وہ اچھا نہیں سمجھتے، پر میں نے الفاظ دن بولوں کے لیے بہت دعا مانگا. مجھے اتنا حرج کا آیا کرے گا تم احمد کی شان یہ جن کے بارے میں میرا اس کا خیال تھا کہ علی صاحب ان کو اچھا نہیں سمجھتے، لیکن موبائل ان کے لیے الفاظ میں بڑی دعا ہوگا. عام لوگوں کے لیے تو ہم سے کسی ایک پوری سے پوچھے کہ حضرت آپ ہر ایک سے یہ کہتے ہیں کہ میں نے تمہاری بہت دعا مانگی اور تمہاری بہت دعا کرتا ہوں، تو آپ کیسے سب کے لیے دعا کرتے ہیں، اسے لوگ کیسے یاد کرتے ہیں؟ تو حضرت نے جواب دیا کہ دیکھو میرے بھائی تقسیم فجر کی نماز میں میں اپنے جتنے میرے بڑے ہیں استاد ہیں مشائخ ہیں اکابر ہیں ان کے لیے دعا کرتا ہوں، اور دور کی نماز میں جو میرے ہم اثر ہیں میرے ساتھ کے پڑھے ہوئے میرے ساتھ کے کھیلے ہوئے میرے ہم عمر یہ تصور میں میرے ساتھ آئے یہ تبلیغ میں میرے ساتھ آئے جس سے ہم لوگ ان کے لیے دعا کرتے ہیں، اور اثر میں جتنے مجھ سے چھوٹے ہیں میں ان کے لیے دعا مانگتا ہوں، اور مغرب میں میرے جتنے رشتے دار ہیں ان کے لیے دعا مانگتا ہوں، اور اس میں جو باقی بزرگ نے مانگتا ہوں یوں تقسیم کے لیے سب سے دعا مانگتا ہوں. تو محبت تو ہوگی اسے جو لکھا کے پوچھ رہے کہ اللہ سب کا سلام کیسے رو میں پیش کرتے ہیں، کیسے یاد کرتے ہیں؟ تو مجھے بھی ان کو بھی زندگی بھر پہلے بھی معمول پر آئے صبح سلام پڑھنے جاتا ہوں، تو ایک علاقے والے تو پورے کار پر بات کی جن سے سال لوگ کو چلتا ہے روڈ میں گیا تو سائڈ والوں اثر میں گیا تو پراٹھ کا بدری میں گیا تو دہار والا ہوتا ہے میں گیا تو یورپ امریکہ والا ہوتا ہے اس طرح کا ایگریمنٹ تھا. پھر آگے جو خانقاہ میں آتے ہیں دائیں طرف کے بیٹھ کر کے تیرے سام سے رکھتے ہیں، بائیں طرف بیٹھ کے تیرے سام سے رکھتے ہیں، پیر کے بچے دل جا بیٹھتے ہیں تک ان کے سام سے رکھتے سب سے خراب ہو جاتا ہے. بینچ رکھ کے پڑھنا تو میرے مطلب نہیں تو پاؤں بھی خراب ہوتا ہے کھڑے اور سمجھانا پڑے گا سلام کر لڑکی کی حیثیت ہے عمر کے لیے چھوڑیے تعلق جس سے ہوتا ہے وہ تو بھولا ہوئے تو ایک دم بہت جب سے جاؤ گے چہرہ سامنے آ جاتا ہے. جس سے محبت ہوتی ہے اس کا سلام پیش کرتے تو خود جیتا ہے خود جیتا ہے میں نے کیا کرے اوپر کیا گیا ہو گیا جو آدمی سے سمائی جاتی ہے. اللہ پاک جب کسی کے دل میں اپنی محبت ڈال دیتے ہیں تو اس کو ساری مخلوق سے محبت ہو جاتی ہے. اس لیے ایک شخص کے لیے اس کے سارے مریض برابر ہوتے سب سے محبت کرتا ہے. کسی کو کم کسی کو زیادہ نہیں کرتا. وہ بات ہے کہ بعض کو بس تحت کی وجہ سے بعض سے راز زیادہ ہوتا ہے بات لیکن بات کسی پہ روزے رہتے جو پہلے میں سمجھتے زیادہ سے مجھے نہیں دے سکتی تو سوچے لینے والوں میں اس کو فرق ہوتا ہے. سوچے لینے والوں میں اس کو فرق ہوتا ہے. تو حضور علیہ السلام کو سب سے محبت ہے اور ہر آدمی سمجھتے ہیں مجھے سب سے زیادہ محبت کرتے ہیں. اسی طریقے سے ایک معاشرتی دین کے اندر جو ایک اور بنیادی چیزیں ہیں کہ کسی کو آدمی تکلیف نہ پہنچائے اور لوگوں کے ساتھ کس طرح رہے اس کو بھی بہت سمجھنے کی ضرورت ہے. اس میں بھی آج بہت بگاڑ آ رہا ہے. آج بھی تعلق جسانے کے بجائے اور تعلق کی بنیاد کو بعد اور تکلیف بھی ہو جائے. حضور صلی اللہ علیہ وسلم کے ابتدائی زمانے میں صحابہ کو علم نہیں تھا تو بنو تمیم ایک قبیلہ تھا دیہاتی وہ آئے اور آپ کے بجرے کے پیچھے کھڑے ہو کے چیخے کہ اے محمد مجھے اس طرح بکار دو باہر آؤ ہم تم سے ملنے کے لیے. بندو ایسی بات کرتے تو اللہ پاک نے قرآن پاک میں حکم نازل فرمایا کہ اگر تم صبر کرنے سے اور انتظار کرنے سے کہ جب حضور باہر آ کے تم سے ملاقات کر لیں تو تمہارے حق سے یہ بہتر ہوگا. لیکن جب نے یہ نادانی کی وجہ سے کیا ہے تو اللہ تمہیں معاف کر دیتے ہیں اللہ کو رکھے. لیکن اگر تم صبر کر لیتے اور انتظار کر لیتے کہ جب حضور سے پھر باہر آئے تو میں لکھ لوں گا یہ تمہارے حق سے بہتر ہوگا. تو حضور علیہ السلام کے ساتھ یہ معاملہ کر کے قیامت تک آنے والے انسانوں کو اپنے بڑوں سے ملنے کے آداب سکھاتے ہیں. ایک تو کسی بڑے کو دور سے پکار کر یہ ادب کے خلاف یہ ادب کے خلاف آج وہ بیاجے سے بستی چلی جا رہی ہے. والد سے چچا ہے بڑے بڑے کے محلے میں کوئی ہے وہ استاد دور سے آواز دے رہی ہے ادب کے خلاف ان کے صحیح جا کے وہ کھاتے ہیں طریقہ ہے. اس لیے حضور علیہ السلام السلام سے بھی کیا عادت سکھایا کہ وہ بھی اندر سے جا کے کہو السلام و السلام علیک یا رسول دور سے نہیں دور سے کیا کہا اللہم صلی علی محمد دور سے دور سے پڑے دور سے پکارنا یہ ادب کے خلاف ہے. یہاں دیکھ کے السلام و السلام وغیرہ یہ ادب کے خلاف ہے بے ادبی ہے. چونکہ حضور صلی اللہ علیہ وسلم کو اللہ پاک نے خبر دے خاص قسم کے حیات کی ہے جیسے شہیدوں کے بارے میں ہے کہ شہیدوں کا اللہ پاک نے ایک زندگی دی ہے جس کا شعور ہمیں نہیں ہے. ایسے حضور صلی اللہ علیہ وسلم تو شہیدوں سے زیادہ ہوتے ہیں. آپ صلی اللہ علیہ وسلم خبر میں حیات ہے اور آپ کے حیات کی ایک مخصوص شکل ہے. اس لیے جو قریب جا کے آپ کو سلام کرتا ہے آپ سلام کو سنتے ہیں اور سلام سے جواب دیتے ہیں اور دور سے آپ کو درجی بھیجے تو فرشتے اس درجی کو حضور صلی اللہ علیہ وسلم تک پہنچاتے ہیں. اس لیے دونوں دور سے حضور کو پکارنا یہ ادب کے خلاف بے ادبی ہے. یہاں سے السلام کو سلام کرتے ہیں ہاں سب شریف پہ جا کے پھر پڑھ. تو ایک جگہ یہ سکھایا کہ بڑوں کو دور سے پکارو گے اور جب اس سے ملنے کے لیے جاؤ تو کوشش کرو کہ اس کو اندر سے نہ بلاؤ بلکہ جو وہ باہر آئے اس وقت ہی اس سے ملے. حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ حضور صلی اللہ علیہ وسلم کے چچا کے بیٹے ہیں. حضور صلی اللہ علیہ وسلم کے جب انتقال ہوا اس وقت ان کی عمر 7 سال کم عمر تھے تو آپ نے اپنے سال سے پہلے ایک مرتبہ ان کو بلایا اور ان کے سر پہ ہاتھ رکھ کے ایک دعا اور یہ تھی کہ اے اللہ اس بچے کو دین کا فہم عطا فرما اور قرآن کے کچھ تفصیل کا علم عطا فرما. ये दो दो है सज अल्लाह पाक ने दुआ को कबूल किया जब हुजूर इस्लाम का पता फरमा गए तो उनकी वजह छोटी थी तो उनको ख्याल हुआ कि हुजूर से चले गए हैं तस्वीर ठीक नहीं है मैं क्या करूँ तो एक अभी वो सहाबा भी मौजूद है जिनके पास चाहिए है उसको खिदमत करूँ और उन्होंने उसको सीखने की मेहनत शुरू की और जिस सहाबी के पास हुजूर से तक उनको ये इशार होता वहाँ तक पहुँचे अब अगर वो कहें तो उन्हें दूर चले गए हैं क्योंकि सहाबा मुसलम की इस्तेमाल के बाद मुख्तलिफ जगहों पर जाकर आबाद चाहे तो बड़े नहीं जाओ कोई काम चला गया कोई और शहर में चला गया तो कई कई तमीन पैदल जाते और सब अरब की गर्म यूं लगता है जैसे आसमान से आग बरस रही हो और जमीन से अंगारे प्राप्त रहे ऐसी गर्मी होती है वहां तो वहां पहुंचते और बाहर दरवाजे पे जाके दस्तक नहीं देते बल्कि बाहर चादर बिछा के बैठ जाते अब ब्रेक निकाल करके जब हवा गर्म चलती है तो मिट्टी होती है मिट्टी में अट जाते अट जाते लेकिन इसका भी ख्याल नहीं होता कि दस्तक दे के बुलाओ वो जब खुद ही अपने वक्त से बाहर निकलते और देखते कि दूर की दिशा में खड़े हैं तो उनको सीने से लगा लेते और पूछते कि आपको मुझे दस्तक देके क्यों नहीं बुलाया तो क्या आज मैं आपके पास हजूर के पिता के बेटे के हैसियत से नहीं आया मैं आपके पास एक तालिबे इल्म के हैसियत से आया हूँ और ये अदब के खिलाफ लेके तालिबे इल्म उस्ताद के दरवाजे पर दस्तक क्या दस्तक के लिए हर तागिर को सिखा दिया हर उम्मीद को सिखा दिया कि जिसके अल्लाह के नाम पूछते जाते हो उसके पास कैसे जाओ हर मामूल को सिखा दिया कैसे अमीर के पास कैसे जाओ आज पहली मेरे दोनों से भाग अब उनसे उस खेल को सीख कर वापस आए कि उस्ताद के दरवाजे से जब तक ये के बुलाना अदब के खिलाफ इसी तरह की बात की आयत के वजह से जो बनू सलीम के बारे में आई थी कि अगर तुम हुजूर को न बुलाते और इंतजार करने से तुम्हारे हक में बेहतर था कि जब हुजूर पांच नमाज के बाद तशरीफ लाते थे तो चिराव रहती बाहर रह जाते थे अदब सिखाया कि जिससे तुम दीन सीख रहे हो अल्लाह का नाम सीख रहे हो उसके पास कैसे जाओ यानी जिस पर वक्त मेरा उपर चले इसलिए कि हुक्म दिया और मुलाकात का यह अदब तो उस्ताद माँ बाप के लिए लेकिन आम मंजिल के लिए हम लोग किसी के पास चलने के लिए जाओ तो उसके औकात मालूम करके जाओ जब भी जाए तो उठा के चलो कि किस वक्त से उससे मुलाकात हो उस वक्त में जाओ आज की स्थिति यह है कि आदमी आने वाला अपने वक्त होने के लिए वापस पहुंचता है सिखा जाता है कि सुबह आई है तो मत फिर सोने का वक्त होता है आंख बिल्कुल और जब किसी के अपने पर्दे बढ़ाने का वक्त हो उस लाके नमस्ते तो बहुत जरूरी मन करा करना अब क्या करें और जो बेचारा मना करे उससे नाराज सुबह हिसाब किला करे कि आपका आदमी जो है ना सुंदर ये रोज क्या रहता है क्या रहता है आराम कर रहे मैंने पूछा आए थे सोचते जुमाने के पास बताया वही कहते तुम आराम कर दो कभी कहते नहीं वोट दो से पहले एक बड़ा वक्त मिलता है घंटा डेढ़ घंटा सुबह तो वक्त मिलता नहीं तो मैंने उसे दूर से नहीं बोला फिर चार मैंने आप सुबह जो किया है कि सुबह से भी थोड़ा सा आराम का वक्त होता है यह होता है ऐसे वो क्या अल्लाह का नाम ठीक है जाते आप एक साथ में खैर को आ गए रोज के बाद पढ़ने का मामूला आपका वक्त होता है अब बात करूं तो मेरे मामूला छूट जाए नहीं रहे अपने उधर दिखाते कि मैं फल फल जगह से आए और आप ये सोचते कि मैं बैंक बैंक तो उसी दूर से आए उसको पता नहीं किसके पास आने वाले जैसे 60 और 70 और भी होंगे इसलिए अल्लाह पाक ने सहारा देने के सब सिखा दिया इतना तो देखो जिसके पास जाए उसमें आराम का वक्त है पढ़ने पढ़ाने का वक्त है ये भी नहीं देखते इंसान जो है दोहे का तो नहीं बना हुआ अभी चंद पहले की बात है तो मैं चार पाँच घंटे बैठता हूँ, मुझे प्यास बहुत लगती है, उसको छोने की दीवानी है, पानी ज्यादा पीना पड़ता है, और चार घंटे पाँच घंटे बाद देखा तकाला होता है, मैं फिर भी रोकता रहता हूँ, फिर बेचारे दूर से आ गए बिल्कुल बेहाल हो जाता हूँ, पाँच घंटे बाद चार घंटे उठता हूँ, उस दिन ऐसी कहते हैं मैं उठा, लेकिन पूछने वाले बहुत छोड़ता है, दरवाजे पर रोका, फिर सीढ़ियों पर रोका, फिर अक्सर रोका, फिर एक साफ ऊपर तक आ गए, अब मैं बैंक खड़ा के अंदर वो बाहर आए, दरवाजा खोल रहा, दरवाजा पकड़े खड़े और पूरी बात अपनी सुना रहे, मैं बैंक खड़ा के अंदर खड़ा हूँ, वो कमरे में बाहर खड़े हैं, वो ये दरवाजा भी बंद करने दे रहे कि मेरी पूरी बात सुन ली, इसलिए कि मास्टर का इल्म नहीं, और भी बात, अगर मास्टर का इल्म होता तो कोई कभी ऐसा नहीं करता, अरे पिता की बन पाकिस्तान का बनवाया, और जिसको रोको वही करा, इनसे मिलना तो बगल की तरफ से लाल हो गया, वो एक है तो सारे पाकिस्तान का मजमा है, राज के मार्च कर निकलता हो जाए कोई भी उस परेशान ना हो, आदमी अपनी को देखता है दूसरे के लिए देखता है, आदमी अपने दिन सोना छोड़ दे, खाना छोड़ दे, सब जो आदमी कर, लेकिन मामूलात को कैसे छोड़े, मामूलात छोड़ देगा वो कैसे आगे चले, आज ही मंदिर में दुआ कर रहा था अफ्तार से पहले, एक साहब आके दोनों हाथों में हाथ डाल के और अपनी बातें करते, भाई दुआ तो मांग लेते, मेरे वाले से दुआ कर देने, अरे खुदा का खौफ करो, एक आदमी के अंदर की तरफ मतलब जो भी कहा, मेरे हाथ में हाथ बीच में दुआ के बाहर डाल के आगे मंदिर की बात, कुछ भाई जिससे दुआ के कह रहे हैं, जब जिसको दुआ में पैसे पहले दुआ की कह दो, एक आदमी अंदर के मतलब जो उसका हाथ रोक के जो पहले वर्ग में दुआ करो, सिर्फ इसलिए कि बात कुछ कभी राज पता नहीं है लोगों के साथ कैसे रहा है, और काम ऐसा है कि आदमी किसी को डांट भी नहीं सकते, अब द्वारों के घर में बहुत सकते दुआ करने क्या उसकी दुआ में जाते हैं, बाकी तरह से खुशी से दुआ में याद है, एक गुरु दिए कर तो गुरु भी अगर तेरे लिए मांगे तो कुछ दुआ हम खुशी का रहे, खुशी वक्त से दुआ में याद होगा, तो याद करिए तो वक्त खुशी रहा गा मदद भी मांग लेगा, दुआ करा रहे लोगों से ठीक है, आपकी कैसे दुआ इस सारा पांच सब जमीन है जो आज बिल्कुल अपने एक तरफ पड़ा रहा होगा, तो किसी के दरवाजे में दस्तक देने को भी शरीयत ने पांच सब सिखाया है, हुजूर अलैहिस्सलाम के दरवाजे से कोई सहाबी दस्तक नहीं देता, इंतजार करते जहाँ पहाड़ से सिपाही में बात, लेकिन बाद में जब आपकी ऐसी इमरजेंसी होती कि दस्तक देनी पड़ती तो सहाबा नाखून से दस्तक देते थे, नाखून की आवाज बहुत ही है, इसलिए जब किसी के पास जाए तो उसके औकात को पता करके जाइए, आम लोगों का मसला है, और अगर वो मिलने से मना कर दे तो वापस आ जाए और बुरा रवाना दीजिए, कुरान कह रहा, कुरान कह रहा, अगर उसको खुद कोई मजबूरी है मार रखे अल्लाह जलाए खैर दे, बाल लोग से एक मेरा बच्चा अल्लाह को बरकत दे, अच्छा आलम है, कल हो रहा है कि अगर रोहन की नमाज में आ जाओ, बड़े बड़े किसी को वक्त दिया हुआ है कल आ जाओ, आज सिर्फ वक्त दिया कि अगर तू बच्चे आ जाओ तो ऐसे की तो आने से खुशी होती है, मैंने कहा जिनको वक्त दिया तो बुलाया रखा, अगर वो आज हफ्ते तो जिनको वक्त दिया हुआ है जिसका मसला है बोले जाए, भैया ब्राह्मण से पैसे दूर से आया और बातें भी नहीं से पहले पूछ लो, आज बेचारे में इतनी खुशी हुई राहत ही नहीं है, तो ठीक है अपने आपको सबके लिए फायदा करके आइए उससे बात कर, तो ये आम मसला शरीयत का है, मेरा नहीं है कि किसी के पास भी जाओ कि उससे पहले पता कर लो कि उसके मुलाकात का वक्त है, आम आदमियों का किसी मखसूस बुजुर्गों के औरतों का नहीं है, شریعت سکھا رہی ہے وہ اٹھایا رشتہ جیسے ہوئے تو کچھ رشتہ جو اندر اندر پڑتے رہے کہ آ گئے ان کو کہیں جانا ہوتا ہے کوئی انتظار کی پروگرام ہوتا ہے کوئی انتظار کی گھر کی مزدوری ہے تو انتظار کرتے ہیں رشتے دار رشتے داروں میں گئے تو آدمی پوچھتے ہیں کہ ماسٹر کہتے ہیں اور یہ آدمی مرتے ہیں اور اتنے سوچتے اس وقت گھر والے کہ بتایا گیا اوپر سے نکل آپ جا رہے بڑے مشکل اندر جو کہ بیچ رہی ہو تو اس میں بتاؤ بچے الگ پوچھے تھے ہم یہ کب جائیں گے ہم یہ کب جائیں گے تو پیارے سے اس پر رشتہ داروں پوچھا جاتا ہے کہ بتائیے حیروان جی جو ہے اس لیے کہ اس کو دین سے نکالا ہوا ہے کہ دنیا نہیں پوچھے یہ ایسی دین جیسے نماز کی پوچھ بھی جاؤ کسی کے بھی جاؤ مطلب اس کی بے مجبوری ہے جیسا بات اور کرنے میں بدمستی ہوئی ہوئی ہوتی ہے آپ سے شراب ہوتی ہے اس میں بھی باہر بچے تو آپ نے کیا دین پوچھ بھی جائے تو آپ کے پاس بات رکھ کر لے گا جیسے کل بچے نے پوچھا میں نے معذرت کر لی بیٹا میں نے یہ سبق کیا اب وہ فرمایا کہ اگر وہ معذرت کر لے تو پھر برا مت مارے ہوتا رہا مت کو حضور علیہ السلام ایک صحابی کے گھر گئے اور آپ کے آگے کتنے جاتے تھے تو پہلے اجازت دیتے تھے پھر جاتے تھے سلام کیا اجازت کی تو جواب ہو گیا ایک دفعہ دو دفعہ تین دفعہ بڑا واپس سے پھر دے گئے کہ قرآن کے لوگوں کے تین دفعہ آواز دو اس کے بعد جواب نہ آئے ہو سکتا ہو میرا بھی چاہتا ہوں بچوں کو واپس چلے جاؤ اور برا مت مانو یہ بھی دیکھو صاحب بھی کہتے ہیں کہ میں حضور سلام کر رہے ہیں دعا کر رہی ہے اس سے قبول کر کہتے رہے میں دعا کر رہی ہوں جب جب آواز کرو گے دعا ضرور جا کے دعا کرنا آپ واپس چلے رہے جیسے جیت جائے میرے سے چلے گئے تو قرآن کا حکم یہ کہ میں واپس کروں آپ لڑائی نہیں ہوئے خود کر رہے ہاں سمجھا دیا کہ دعا لینے کا طریقہ یہ نہیں ہے جب تم نے اختیار کیا دو اور طریقوں سے لے لیتے تاکہ آگے تک قیامت تک کوئی ایسی دوبارہ نہ گئے تو کسی سے لینے جائے تو اس کو پوچھ لے کسی ملاقات کے ذہن میں جو ایک چیز اور ایک مصیبت عام ہوئی ہے ٹیلی فون مفتی شریف صاحب رحمۃ اللہ بعد کو قرآن میں غالباً سورہ نور کی تفصیل میں تفصیل سے فون کرنے کے آداب میں آ چکی ہے کھول کے دیکھ لیں لیکن تیرپور کے آداب کو شاید ایک بڑے بندے کو پتہ نہیں ہے کس وقت کرنا چاہیے کس وقت نہیں کرنا چاہیے اب دو بجے اتنا آپ کو بولا ہے لیکن اس آپ سو گئے اس کو کیا جواب دوں گی دو بجے سونا چاہیے جا کر کے روز کا مسئلہ ہے ارے تم پاکستان کے رہنے والے تمہیں پتا ہے پاکستان میں کیا ہے کیا ٹائم ہوگا رات کو ڈھائی بجے سے دور کرنا ایک سات سے چار بجے کو خیریت ہے میں سوچا آپ کا حجیز کی لوگ رکھیں تو اس کو بہترین موقع ہے بات کرنے اور ایک سال ان کا مسلسل تحجر میں فون آتا ہے کیا کرنا کہ آپ جس میں تو مجبوروں سے لڑ کر دیں گے وہ بہتر ہے یہ وہ اپنے کے لیے رہیں گے کیونکہ ادب پتہ نہیں ہے ٹیلی فون کا بعد تو میں سوچتے وقت رات کو جس کی آداب جب اسی سے میں رہے تھے جس کو فون کرنا ہے پتہ کر لوں کہ اس وقت ان کے کام کو کوئی مجبوری تو نہیں پھر فون کروں لیکن بجائے اس کا تو یہ سوچے گی اس کو کہ دیکھیں اس کا ٹائم ہو رہا ہے میں تو اپنا ٹائم لیتا ہوں لیکن یہ میرے لاؤ سے اس میں اس وقت دن کے تین بجے رہے ہیں تو بس اس وقت تک بچے رات کے پاکستان کے تین بجے رہتے ہیں تو پوچھنے کے آرام ہو گئے کیا جواب دیں تو جس کو فون کرے اس کے وقت پتہ کرے اور دوسرے آگے یہ لکھا ہے اگر لمبی بات کرنی ہے تو پوچھ لو کہ اس وقت آپ کے پاس وقت ہے اگر وقت میں بات کروں میں کسی اور وقت لے کر دوں گا لوگ اس کر کے انتظار نہیں کرتے ادھر امامت کرو اور ادھر کہتے ہیں کہتے ہیں آدمی وضو کر رہا ہے اس کے سجدے کا سخت تقاضا ہے لیکن فون کرنے والا مقصد نہیں ہے وہ جب پانچ ڈالر کا فون ہے 35 منٹ کے اوپر ختم کر کے کرو گے اب تمہارا اگر سجدہ خطرہ ہوتا ہے تو ہو جائے تمہارے زیرو میں کمزور نہیں کرتے تو یورپ امریکہ میں سب سے کارڈ آنے لگے 5 ڈالر 35 منٹ اور اس سے یورپ میں 1 منٹ تو کہتے ہیں اس کو تو ختم کرنا ہی ہے کارڈ کو تو دو ٹور کے کریں تو ٹیکس زیادہ لگتا ہے وہ قیمت کم ہو جاتی ہے اس کو نہیں پرواہ کے اگلے میں جا کے بات جو ابھی کرنا ہے لیکن اس کو یہ خیال نہیں ہے اس کے پاس تو آدمی بیٹھے ہر ایک بات ہر ایک بات ہر ایک بات ہر آگے بڑھ رہے اچھا بھائی اچھا بھائی لیکن اچھا بھائی یہی مطلب نہیں ہو اس لیے یہ بار یہ بس عام ہے جیسے ایک کے لیے کہہ رہا سب کے ساتھ ایسے ہوتے ہیں جب عورتیں گھر بیٹھے کے فون کرتی ہیں تو آدھے گھنٹے سے پہلے تو وہ فون بجلی ملتا رہتا ہے اس سے پہلے نہیں ملتا یہ بھی ادب کے خلاف ہے ٹیلی فون میں لمبی بات کرنا جب ایک فون لگایا ہے اور سب کو یاد ہے سب کا حق ہے مختصر سے مختصر بات فون کی جائے ایک صاحب بیچارے کراچی ایئرپورٹ سے فون کر رہے ہیں پبلک فون پبلک فون سے اور اس کو کہیں آنا تھا لیکن جن کے گھر پہ فون کر رہے وہ فون آدھے گھنٹے تک ہی وہ بیچارا پریشان کیا تھا گھر والوں کو سمجھائے کہ یہ شریعت کے خلاف ہے لمبی لمبی بات کرنا فون پہ تو فون اس لیے نہیں ہے کہ آدھے گھنٹے تک سارے سب سے روکتے ہو دوسرا آدمی کا پریشان ہے بعد میں ایمرجنسی ہوتی ہے مجلس کی ہوتی ہے آج بھی بہت پریشانی ہو کل رات ایک فون آیا ڈائریکٹ والدہ کا ٹائم ہوا لے کے اسپتال دوڑا اور وہ دعا کے لیے فون کرنا چاہ رہے ہیں جس طرح ہم اس کو فوراً دعا کرتے ہیں اگر میرا فون آگے بیٹھا کہ مجبور ہے تو کیا ملے کیا موبائل رہا ہوں یہ گھر کے فون مختصر بات فون میں کرنی چاہیے لمبی بات کرنی ہے تو اس کے پاس جا کے بیٹھے سورہ نور کی تفسیر میں وہاں سے قرآن کی طرح دیکھ ہمارے لوگ پچھلے برہم نے کوئی کتاب چل رہی ہے اس بارے میں ٹیلی فون کے آداب ایک رجائے اس کو بھی دیکھیں اس فون نے بھی بڑا قیادت کیا ہو کوئی کسی کا خیال نہیں کرتا باقی آدمی مجمع میں بیٹھا ہوا ہے اور جو بولتا اس کا جواب دینا اس کے لیے وہاں مشکل ہے لوگوں کے دہتا ہے جس چیز کو پوچھتا ہے اتنا تو پتا کر لو کہ آپ اکیلے ہیں مجمع میں ہیں یہ بات کروں گی ابھی تک یہ ساری چیزیں سیدھا پہنچانے میں ہیں اس سے بچا جائے اور آخری بات جو پانچویں نصیحت حضور صلی اللہ علیہ وسلم فرمائی ہے وہ فرمائی کے لیے زیادہ من خرچہ کرو کہ زیادہ خرچہ کے لیے جو ہے ہوتا ہوتا حضور صلی اللہ علیہ وسلم نے جو طے کہا ادا کے لیے آپ کے مسکرانا یہ حقیقت مسکراہٹ سال والے آپ نے دو دان کام میں ظاہر ہو جاتے تھے طے مار کے اصل لباسوں کا مزاج بن گیا ہے اس کے دل جو ہے سخت ہو جائے اور اس سے پیدا ہوتی ہے حضور کے اندر احتجاج کے ساتھ مذاق دی جائے حضور کے اندر احتجاج آپ نے ایک مرتبہ مجمع میں تشریف لائے تو دیکھا کہ لوگ سلسلہ کے رکھتا ہے آپ نے شاد کر رہا ہے سب سب سے یاد کرنے والی موت کو تم یاد کرتے میں تمہارا یہ حال بھی دیکھنا چاہتا ہوں تو بعض لوگوں کو سہ سہے مارنے کی عادت ہوتی ہے اس عادت کو چھوڑنا چاہیے آپ نے اس کو پسند نہیں فرمایا فرمایا اس کے دل جو ہے مردہ ہو دل کی موت تو پانچ کی نصیحت فرمائی کہ زیادہ مقصد ہو تو یہ پانچ نصیحت اس فرمائی ہے اور صحابہ کے روپے ہے جو تم میں سے کہ ان کو یاد کر لیں اور اس پہ عمل کریں اور اس کو دوسروں تک پہنچائے اور ان کو عمل کرنے لگے یعنی چار باتوں کی تشکیل کر کے پھر حضور کر فرمائے اگر وہ ہو رہے ہیں ان کا یاد کر میں تیار ہوں تو پہلی بات کہ حرام چیزوں سے بچو حرام چیزوں سے بچو تو تم سب سے بڑے عبادت کرنے والے بن جاؤ جو حرام کی تفصیل پہلے بتائی گئی اور دوسری یہ بتائی کہ تمہاری نسبت سے اللہ پاک نے جو کچھ لکھا اس پہ راضی ہو جاؤ بنا شکوت کرو رضا دل صلی اللہ کے فیصلے پہ راضی تو تم لوگوں میں سب سے زیادہ حرمی بن جاؤ اور کسی بات کے فرمایا کہ پڑوسیوں کے ساتھ ان سے سلوک کرو تو تم مسلمان بن جاؤ گے مسلمان پڑوسیوں کے ساتھ اور چوتھی بات یہ فرمائی کہ دوسروں کے لیے وہی بات پسند کرو جو تمہیں اپنی مدد کرتے ہو اور پانچ چیزوں کی بہت زیادہ حسابت کرو اب اس پانچ چیزوں کو ہم یاد کر لیں اس پہ عمل کریں دوسروں تک پہنچائیں اور دوسروں عمل کرنے کے تیار ہیں تو دین کی ایک بہت بڑے حصے سے ہم چلنے والے دن ہیں اللہ پاک کرے عمل کی توفیق عطا فرمائے اللہ صلی علی محمد اب سے جو نبی خبر رسول کے نبی لوگ اور صلی علی المؤمنین والمؤمنات والمسلمین والمسلمات یا اکبر راہ وغیرہ ہوتی ہے ان شاء اللہ اگر تھوڑی سی رات لگی ہو جائے تو پھر دوبارہ ان شاء اللہ بات کرتے ہیں۔